الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين سيدنا ونبينا وحبيبنا وشفيعنا محمد وآله وأصحابه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجات وقال تعالى وقل رب زدني علما وقال تعالى وأتوا البيوت من أبوابها عزيز طلبة الله تبارك وتعالى لدين بشمار نعمت یہ ہے کہ اللہ تبارک و تعالیٰ نے اپنے دین کا علم دینے کے لیے ہمارا انتخاب فرمایا. یہ اللہ تبارک و تعالیٰ کی وہ عظیم نعمت ہے کہ دنیا کی کوئی اور نعمت اس کا مقابلہ نہیں کر سکتی. اللہ تبارک و تعالیٰ نے ہم میں سے ہر ایک کے لیے ایسے اسباب کہ اس نے ہمیں اپنے دین کا علم حاصل کرنے کا موقع دیا, پہنچایا. ہمارے والدین کے دلوں میں گویا یہ جذبہ ڈالا کہ وہ ہمیں علم دین سکھانے کے لیے کسی مدرسے میں پہنچائیں. یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا انعام ہے اور آپ حضرات کو گویا یہ علمی کے دور سے گزر رہے ہیں. ویسے تو جیسے کہ ہمارے اکابر کام معمول رہا اور ہمیں وہ یہی سکھلاتے رہے کہ آدمی زندگی کے آخری سانس تک اپنے آپ کو طالب علم ہی سمجھے, اور ہونا بھی یہی چاہیے. اس لیے کہ علم کے درجات کی کوئی انتہا نہیں. علم اللہ تبارک و تعالیٰ کی صفت ہے. اللہ تبارک و تعالیٰ بے غایت و نہایت ہیں, ایسے اللہ کی یہ صفت بھی بے غایت و نہایت ہے. آدمی پوری زندگی علم حاصل کرتا رہے تو بھی بہرحال وہ اس کے حق کو ادا نہیں کر سکتا اور نہ اس کو کما تو وہ حاصل کر سکتا ہے. اور حضرت شیخ الہند رحمت اللہ علیہ ہم نے جتنا بھی پڑھا گویا ہمیں اپنی جہالت کا علم ہوتا گیا. جتنا زیادہ پڑا اتنا گیا ہمیں احساس ہوا کہ ہم جائیں گویا ہماری معلومات کی مقدار ہماری مجہولات کے مقابلے میں بہت کم ہے. بہرحال اللہ تعالیٰ نے ہمیں یہ موقع عطا فرمایا اور خاص طور پر حضرات کی خدمت میں یہ عرض کروں گا. اللہ تبارک و تعالیٰ نے آپ حضرات کو یہاں اس مدرسے میں اپنے دین کا علم حاصل کرنے کے لیے پہنچایا. یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا انعام ہے. جوں جوں یہ دور گزرتا جا رہا ہے اصول علم کے اسباب و وسائل اللہ تبارک و تعالیٰ کی طرف سے آسان اور گویا بہت سہل کر دیے جا رہے ہیں. گویا پہلے ایک دور تھا کہ لوگ بڑی محنت بڑی مشقت بڑے مجاہدے سے علم حاصل کیا کرتے تھے, اور اب جوں جوں زمانہ گزرتا جا رہا ہے گویا علم حاصل کرنے کے لیے اللہ تبارک و تعالیٰ کی طرف سے سہولتیں ہی سہولتیں ہی آسانیاں ہی آسانیاں پیدا کی جاتی رہی ہیں. خود ہمارے زمانے میں جو اسباب و وسائل تھے جو سہولتیں تھیں اس کے مقابلے میں آج اگر دیکھا جائے تو زمین و آسمان کا بڑی سہولتیں اللہ تبارک و تعالیٰ نے پیدا فرما دی. یہ دراصل ہماری کمزوریوں کی وجہ سے اللہ تعالیٰ کا یہ فضل ہماری طرف متوجہ ہوا. اللہ تعالیٰ بھی اپنے بندوں کی جیسی صلاحیت ہو ہوتی ہے اور جیسی طاقت ہوتی ہے اس کے مطابق آپ آتے ہیں. حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کا ارشاد بخاری شریف میں ہے، شروع میں مسلمانوں کو دشمنوں کے مقابلے میں اللہ تبارک و تعالیٰ کی طرف سے یہ حکم دیا گیا تھا کہ دشمن کی تعداد اگر مقابلہ کرنے والے مسلمانوں سے 10 گنا ہو تو ان مسلمانوں کو میدان سے ہٹنے کی اجازت نہیں تھی. اور اس کے بعد پھر کچھ مدت کے بعد اللہ تبارک و تعالیٰ کی طرف سے اس حکم میں تخفیف کر دی گئی اور اب یہ وقت کہا گیا کہ دشمن کی تعداد اگر مسلمانوں کے مقابلے میں 2 گنا ہو تو پھر ان کو میدان چھوڑنے کی اجازت نہیں. لیکن یہ بیان کرنے کے بعد حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اس وقت جب اللہ تبارک و تعالیٰ کی طرف سے مقابلے میں 10 گنا کے لیے رکھنے کا حکم دیا گیا تھا تو اللہ نے ایسی طاقت بھی، ایسا صبر اور ایسا تحمل بھی عطا فرمایا اور حکم میں جب اللہ تعالیٰ کی طرف سے تخفیف اور آسانی کر دی گئی اور گویا اس میں طاقت میں بھی کمی آ گئی، وہ تحمل برداشت کی قوت باقی نہ رہی. یہ تو قدرت کا ایک نظام ہے، اللہ تعالیٰ جیسے اسباب عطا فرماتے ہیں اسی کے مطابق اللہ تبارک و تعالیٰ کی طرف سے استعداد اور صلاحیت دی جاتی. ہمارے حضرت شیخ حضرت مولانا محمد زکریا صاحب نور اللہ مرتضوہ سے میں نے آپ کی مجلس میں سنا، حضرت ایک مرتبہ فرمایا تھا، کئی مرتبہ یہ سننے کی نوبت آئی کہ سہارنپور کے اندر وہاں یہ حال تھا پہلے گرمی کے زمانے کے اندر جب نلکے میں سے پانی نکالا جاتا تھا تو وہ ایک دم ٹھنڈا برف جیسا. کیا جب پہلا کارخانہ سہارنپور میں برف کا لگا اس کے بعد پھر پانی کے اندر وہ کیفیت نہیں رہی، یعنی وہ ٹھنڈا ختم ہو گیا. انسانوں نے جب اپنے لیے یہ انتظام کیا تھا اللہ تعالیٰ کی طرف سے جو نعمت دی گئی تھی وہ روکی، اور میں اس کے اوپر ہاشیا لگایا کرتا ہوں کہ بھائی دیکھو جب ہمارے یہاں، مجھے یاد ہے کہ پہلے لاؤڈ اسپیکر نہیں تھی، اذان عام عام ایسی مناروں پر یا اونچی جگہ پر چڑھ کر کے دی جاتی تھی. ہمارے گاؤں میں جو لوگ رہتے تھے ہمارے بچپن میں اذان جب ہوتی تھی تو لوگ وہاں کھیتوں میں 2-2, 3-3, 4-4 فٹ کی دوری پر ہوا کرتے تھے، تو بتا دیتے کہ ہم نے دوڑ کی اذان وہاں سنی، مغرب کی اذان، عصر کی اذان وہاں سنی. اور جب سے لاؤڈ اسپیکر آ گئی اب حال یہ کہ اگر بجلی نہیں ہے اور لاؤڈ اسپیکر بند ہونے کی وجہ سے ایسی اذان دینے کی نوبت آوے مسجد میں بیٹھے ہوئے ہوتے ہیں اور بھی پتا نہیں چلتا کہ اذان بھی پوچھنا پڑتا ہے میدان بھی جن کا ہو. پہلے جب یہ سواریاں نہیں تھی تو اس وقت جو ہے لوگوں میں چلنے کی اللہ نے وہ صلاحیت رکھی تھی کہ کئی کئی میل آدمی چلا کرتے تھے صبح سے شام تک. خود ہمارے یہاں لوگ بتلاتے ہیں، ہمارا گاؤں یہاں سے یوں سمجھیے کہ 55-60 کلومیٹر دور ہے بھروج سے، لوگ بھروج آتے تھے صبح آتے تھے شام کو واپس جب ہو جاتے تھے اپنا کام کر، پیدل آتے تھے پیدل واپس چلے جاتے تھے، اور ان کے لیے اس طرح آنا جانا کوئی مشکل کام نہیں تھا. لیکن اب جب سے یہ سواریاں ہوئی ہیں ہم نے اپنے آنکھوں سے دیکھا، ہم نے بھی بچپن میں خوب چلے، بعد میں جب سواریاں آئیں اور سواریوں میں بیٹھنے کے عادی ہو گئے تو ہم لوگ یہاں سے کھیت جانا ہے اور یہاں سے کھیت 1 کلومیٹر دوری پر ہے تو ہم یہاں باہر کھڑے رہیں گے کہ کوئی بس مل جائے کوئی سواری مل جائے تو وہاں سے جائیں گے پیدل دوڑ کر 2 گھنٹے کھڑے رہیں گے اور نہیں ملی سواری تو واپس آئے گی، حالانکہ اتنی دیر میں تو چل کر جاؤں گے باہر واپس جا. لیکن نہیں، وہ ہمتیں ختم ہو گئی. مجھے خود یاد ہے کہ پہلے جب یہ سراجی میں مسئلہ بنانے مناسبہ بنانے کی نوبت آتی تھی تو پہاڑے ایسی زبانی یاد تھے اور جلدی حساب کتاب بنا کر دیا کرتے تھے، کوئی دیر نہیں لگتی تھی. آپ کے پاس ہم نے शेराजी पढ़ी थी, उधर उन्होंने मसला लिखाया नहीं, अभी वो खत्म हो जाए उससे पहले हम जो है वो काफी पेश कर दिया करते थे। यही बड़ी आसान, जब से ये कैलकुलेटर है और कैलकुलेटर का इस्तेमाल शुरू किया तब उसके बाद हम पहाड़ी मुझे सब किताब, अब कोई किताब करना होता है जब तक कैलकुलेटर न हो वहाँ तक काम नहीं चलता। मालूम हुआ अल्लाह ने इंसान को जो सलाहियतें अता फरमाई है, हाँ ये है इंसानी सलाहियतों को जितना ज्यादा इस्तेमाल किया जाएगा उतना ही उनमें निखार आएगा, उनमें तरक्की होगी। ये इंसान के अंदर अल्लाह ने जो सलाहियत रखी है उनका हाल, चीजों का हाल उसके बरक्स है। चीजों को आप जितना ज्यादा इस्तेमाल करेंगे उतनी वो पुरानी हो जाएगी। ये कुर्सी आप ज्यादा इस्तेमाल करेंगे तो उतनी पुरानी होकर खत्म होना का, कपड़ा जितना ज्यादा इस्तेमाल करेंगे उतना बोसीला होता जाएगा। लेकिन हमें अल्लाह ने आप ज्यादा चलेंगे ऐसा नहीं कि चलने की सलाहियत खत्म हो जाएगी बल्कि बढ़ जाएगी। आप ज्यादा जो है बोलेंगे, जैसे अंजुमन में आप मश्क करते हैं तकलीर की, तो जो ज्यादा बोलता है फिर उसको ज्यादा ये सलाहियत पैदा होती है। याद करने के लिए भी लिखा है माहिरीन नफ्सियात ने, हाफ़ज़ा को जितना ज्यादा इस्तेमाल करेंगे उतना उसमें तरक्की होगी। तो गोया ये कुदरत का एक निजाम है। तो मैं अर्ज कर रहा था कि अल्लाह ताला ने हमारे इस दौर के अंदर हम लोगों के लिए बड़ी आसानियां हैं। इस जमाने में जो लोग इल्म हासिल करना चाहते हैं सारे असबाब वसाइल को आसानी के साथ उनके लिए मुहैया कर दिए गए, बस किसी मदरसे में जाकर दाखिला ले लो और सब कुछ हासिल हो गया। खाने पीने का भी इंतजाम हो गया, रहाइश का भी इंतजाम हो गया, रोशनी और पानी का भी इंतजाम हो गया, किताबों और दफ्तरों का भी इंतजाम हो गया, असातिज़ा का भी इंतजाम हो गया, हर चीज का कोई तकलीफ नहीं। बल्कि अभी तक दाखिला नहीं हुआ आए हैं, खाली फार्म की खाना पूरी की है, इम्तिहान दाखिला का के मरहले से गुजर रहे हैं और सब है मिल चुकी है, सब तैयार है। ये इसलिए हमारी तबाही में कमजोरी है, उस कमजोरी की पेश नजर अल्लाह ताला ने हमारे लिए आसानियां कर दी कि भाई ये सब इन सहूलतों के साथ भी कुछ करते हो, लेकिन हमारा हाल वही बन चुका है कि उनको अल्लाह ताला ने मन और सलवा दिया तो कहने लगे कि हमको तो दान चाहिए। ऐसा हाल है कि अल्लाह ताला ने ये सारी सहूलतें दे दी, इसके बावजूद हम इन सहूलतों से फायदा उठाकर मेहनत करके इल्म हासिल करने के बजाय हम अपनी सलाहियतों को जाया करते। एक जमाना था कि गोया आदमी को बहुत सारी मशक्कतें, हर कोई मशक्कत एक मशक्कत उठानी है सिर्फ, कोई क्या अपने दिलो दिमाग को इल्म हासिल करने की तरफ मुतवज्जे रखना है, यकसुई के साथ सारी चीजों से अपना ध्यान हटा, किसी चीज की तरफ ध्यान न दो। वैसे भी इल्म यकसुई चाहता है, इसलिए वह आपको अल्लाह ने सारे असबाब मुहैया कर दिए हैं। अब आपको चाहिए कि सब चीजों से अपना ध्यान हटा करके इल्म हासिल करने में लग जाए। लेकिन नहीं, एक मोबाइल भी अगर आपने जेब में डाल दिया तो सारा कबाड़ा हो जाएगा, इसलिए मोबाइल वाले खुद भी अपने इश्तिहार में लिखते हैं कि सारी दुनिया से अगर आपको रास्ता करना हो तो हमारा जो है कार्ड हासिल कर लो। तो यार मोबाइल क्या रख लिया आपने, अपनी यकसुई को क्या कर दिया, खत्म कर दिया, और इल्म के नाम पर आपने चौकड़ी लगा। इसलिए हकीकत तो यह है कि हम यहाँ बगैर कुर्बानी के, तो उस जमाने की कुर्बानी के अंदाज अलग थे, इस जमाने की कुर्बानी का अंदाज अलग है। वो ये सिर्फ इतनी कुर्बानी इल्म आपसे चाहता है, अपनी ख्वाहिशात को छोड़ दो, रगबतों को छोड़ दो, भले आपके घर वाले आपको पैसे दे रहे हैं, आपके लिए मोबाइल का इंतजाम कर रहे हैं, लेकिन नहीं, आप कहते हैं कि मैं इसको इस्तेमाल नहीं करूंगा, मैं अपने आप को दूर रखूंगा। बहरहाल ये जितना आप सबसे कट कर इल्म के हुसूल में अपने आप को मशगूल करेंगे उतना ही कोई आपका फायदा है। अदर शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह ने अपने वालिद बुजुर्गवार حضرت مولانا یحییٰ صاحب کا رحمت اللہ علیہ کا مقولہ نقل کیا ہے کہ طالب علم کتنا ہی ہوشیار کیوں نہ ہو اگر اس میں لوگوں کے ساتھ تعلقات اور دوستی کا مرض ہے تو کچھ حاصل کر کے جائے گا، اسی میں لگا رہے، اسی میں سب یہ طلب علمی کا دور گزر کر کے ختم ہو جائے گا، اور کتنا ہی کند ذہن کیوں نہ ہو، غبی کیوں نہ ہو، لیکن اگر لوگوں کے ساتھ دوستی اور تعلقات کا مرض اور بیماری نہیں ہے تو کچھ نہ کچھ حاصل کر کے جائے گا۔ تو حقیقت تو یہ ہے کہ آپ حضرات اپنے آپ کو اسی علم کے لیے ایسا فائد کر دیں کہ کسی چیز کی طرف بھی آپ کی توجہ، گھر والے بھی آپ کو کہیں کہ بھائی آپ بلا شادی ہے، آپ کہیں میں شادی بازی کی نہیں، تو اپنے آپ کو علم کے لیے فارغ کیا ہے، اور جو ہے جب فارغ ہوگا علم کے حصول سے تو مکمل طور پر فارغ اس کے پاس دیں گے۔ یہاں معاملہ برعکس ہے، وہ گھر والے نہ چاہتے ہوں تو بھی یہاں سے ان کو اشارہ کریں گے بھیجو فلانے کو، مدن صاحب کو کہو مجھے چھٹی مل جائے، چھٹی رہنے کے لیے چاروں طرف سے ایسے جو ہے تدبیریں اختیار کی جاتی ہیں کہ ماں باپ کو جھوٹ بلواتے ہیں، یعنی کبھی تو شادی نہیں بھی ہوتی ہے تو ابا کو بلوائیں گے کہنا کہ اماں بیمار ہے، اپنی اماں کو بیمار کرتا اپنی چھٹی مل جائے، کیونکہ میں بھی یہ چھٹی کا مسئلہ کئی سالوں تک طلبا کا میرے پاس رہا ہے، کبھی آتا کوئی والی آتا چھٹی لینے کے لیے ذرا میں جو ہے نا اس کو کھا کر کے الٹ کپاس کرتا کیا ہے یہاں سے آئے کیوں آئے، تو آخر کو جب سوالات کی دعوت نے مرحلہ ہوا آتا کہ وہ خراب کر دیتا تو کچھ نہیں ہے، یہ تو اس نے ہم کو مجبور کیا ہے۔ میں مدرسے والوں کو کہتا ہوں کہ طلبا کو پڑھنا نہیں ہے، ماں باپ کو پڑھانا نہیں ہے، آپ کو غلط ہو تو پڑھا، ایسا مسئلہ ہے۔ ٹھیک ہے بھائی، اس طرح بے نیازی کے ساتھ علم آ سکتا نہیں ہے، آپ نے پڑھا ہوگا علیم علی عوضی کباب ہوں حتی عوضی ہو گلت، جب تک آپ اپنا سب کچھ علم کے لیے نچھاور نہ کر دیں گے وہاں تک علم کا تھوڑا سا حصہ بھی آپ کو آئے گا نہیں، اور علم جو ہے نا وہ اللہ تعالیٰ کی صفت ہے، اور اللہ تعالیٰ جیسے غنی اور بے نیاز ہیں ایسے علم بھی بے نیاز، ہماری لاکھ ضرورت ہو تو کام کرو محنت تو آئے گا، کیونکہ آپ استغنا کے ساتھ بے نیازی کے ساتھ اگر علم حاصل کرنا چاہیں کچھ بھی آئے گا، اس لیے آپ اپنے آپ کو حصول علم کے لیے مکمل طور پر یکسوئی کے ساتھ اپنے آپ کو مشغول کر دیجیے، ساری چیزوں سے کٹ کر اس میں لگ جائیے۔ میں نہیں کہتا رات کے 2 بجے تک محنت کیجیے، لیکن یہ ضرور ہے کہ اپنی جتنی بھی صلاحیت ہے اس صلاحیت کو پورے طور پر اس میں لگانے کا اہتمام کیجیے، ادھر ادھر کی مشغولیتوں سے اور ادھر ادھر کے جو شوق ہیں رغبتیں ہیں ان سے اپنے آپ کو مکمل طور پر دور رکھ کر اگر اس میں لگ جائیں گے تو اللہ کی ذات سے امید ہے کہ اللہ تعالیٰ آپ کو علم سے نوازیں گے۔ بہرحال بہت ضروری ہے اپنی نیت کو بھی درست کر لینا چاہیے، اس لیے کہ بہت کچھ مدار جو ہے نیت کے اوپر ہے، ویسے اگر آپ ایسے موقع پر یہاں آئے تھے پڑھنے کے لیے عمر کی اس منزل میں نیت کیا ہے اور کیا ہونی چاہیے اس سے واقف نہیں تھے، لیکن اب تو ماشاء اللہ بڑے ہو گئے ہیں، اب تو نیت جس کو کہتے ہیں اس کی کیا حقیقت ہے، اس کے کیا فوائد ہیں، وہ سب آپ کے علم میں جو اس وقت اگر صحیح اب بھی آپ اپنی نیتوں کو درست کر کے نیت کی درستگی کے ذریعے سے جو فائدہ حاصل کرنا چاہیے وہ حاصل کر سکتے ہیں، اس لیے اس کا بھی خاص طور پر اہتمام کریں۔ ہم لوگ جو ہیں نیت کو کوئی اہمیت نہیں دیتے، اس کی بڑی اہمیت ہے اللہ تعالیٰ کے یہاں، اور اسی کے مطابق آدمی کے ساتھ معاملہ کیا جاتا ہے، اور اپنی نیت درست کرنے کے ساتھ ساتھ اپنے گھر اپنے والدین سے بھی، کبھی آپ تو بڑے ہو گئے آپ ان کے ساتھ مذاکرہ کر سکتے ہیں، کبھی گھر جانا ہو تو کبھی پاپا سے گفتگو کے دوران یہ بھی پوچھتے ہیں باپ مجھے آپ کو پڑھنے کے لیے کیوں بھیجا، کہیں ایسا تو نہیں کہ بھائی مدرسے میں بھیڑ تو بڑا ہو جائے گا، کام بھی کر کے اس نیت سے تو نہیں بھیجا نا. آیا ان کے سامنے بھی نیت کا موضوع چھیڑ کر کے خدا نخواستہ انہوں جہالت کی وجہ سے لا علمی کی وجہ سے جیسی صحیح نیت ہونی چاہیے اگر وہ نہیں کر پائے اب ان کی نیت کو بھی ہم درست کروا سکتے ہیں. دوبارہ یہ پہلا مرحلہ ہے اس کو ٹھیک کرنے کے بعد آپ علم حاصل کرنے میں اپنے آپ کو پوری محنت اور توجہ کے ساتھ آپ کو اس کے لیے بھرپور محنت کرنی ہے, یعنی خوب اپنی جتنی صلاحیت ہے اس کو پورے طور پر استعمال کرنا ہے, ذرا برابر بھی اس میں اپنی طرف سے کوئی کمی نہ کی جائے. ہمارے اسلاف اور ہمارے اکابر نے علم حاصل کرنے کے لیے کیسی کیسی مشقتیں اٹھائے, کیسے مجاہدے کیے, کیسی ریاضتیں کی, وہ ہمارے سامنے ہیں, ان کے حالات میں سب لکھا ہوا ہے, سب موجود ہیں. حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کے دور سے یہ سلسلہ علم حاصل کرنے کے لیے محنت و مشقت اٹھانے کا شروع ہوا ہے. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ لوگ پڑھتے ہیں جانتے ہیں, وہ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ خود ہی بیان کرتے ہیں کہ میں نے تو اپنے آپ کو پورے طور پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی صحبت کے لیے فارغ کر دیا تھا, کوئی اور میرا کام نہیں تھا. میرے مہاجرین بھائی تجارت پیشہ تھے, وہ مشغولی بھی ہوا کرتی تھی, اور میرے مہاجر بھائی جو ہیں وہ زراعت پیشہ تھے, ان کی وہ مشغولی کیونکہ ان کی سب کی پورے طور پر وہ نہیں, وہ بھی ان چیزوں کے ساتھ حضور کی صحبت حاصل کرتے تھے, خدمت میں حاضر ہوتے تھے, علم حاصل کرتے تھے, اس کے لیے آپس میں بھائیاں مقرر کرتے تھے. لیکن حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں میں نے تو پورے طور پر اپنا عمر کے لیے حاضر کر دیا تھا, اور کوئی کمائی کا ذریعہ تو تھا نہیں, اس لیے نتیجہ یہ ہوتا تھا کہ عام طور پر کھانا میسر نہ ہونے کی وجہ سے بھوک کا شکار ہو کر کے کبھی کبھی کئی جو ہے وقتوں کا فاقہ ہوتا تھا, اور فاقے کی وجہ سے بے ہوش ہو کر گر جاتے تھے. وہیں مسجد نبوی کے اندر فرماتے ہیں یہ لوگ مجھے اس طرح بے ہوش پڑا ہوا سمجھ کر یہ سوچتے تھے شاید اس کے اوپر مرگی کا دورہ ہے, اور اس زمانے میں جس پر مرگی کا دورہ ہوتا تھا اس کے علاج کے طور پر اس کی گردن میں گرگ ہوا اس کو دبایا جاتا تھا, کہ مرگی سے جو بے ہوشی ہوتی دور ہو کر آتی ہوش میں آ جاتا تھا. تو لوگ چلتے چلتے اپنا پاؤں کا انگوٹھا وغیرہ رکھ کر میری اس وقت کو دبانے کی کوشش کرتے تھے تاکہ میں ہوش میں آ جاؤں. حالانکہ وہ یوں سمجھتے تھے کہ جنو یعنی یہ مرگی ہے, اللہ اللہ کی قسم مرگی مرگی کچھ نہیں, وہ تو بھوک کی وجہ سے ایسا ہوتا تھا. حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ, حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ, حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ, حضرات کے حالات کا آپ مطالعہ کریں. کیسے یہ تو حضرات صحابہ کی بات ہے, ان کے بعد تابعین کا دور آیا اور تبع تابعین کا, اس میں تو پھر حضرات محدثین نے علم حاصل کرنے کے لیے جو محنتیں کی ہیں, جو مشقتیں اٹھائی ہیں, دنیا کی کسی قوم کی تاریخ ایسی قربانیاں پیش نہیں کر سکتی. بہرحال ہمیں بھی چاہیے کہ ہم لوگوں نے اتنا نہ سہی لیکن کم سے کم ان کے ساتھ مشابہت حاصل کرنے کی کوشش کریں, محنت سے توجہ سے کام تو لیں. اس لیے اس کے لیے آپ کو لگنے کی ضرورت ہے. اس میں حضرت بقول حضرت حکیم الامت نور اللہ مرکزہ کے طالب علموں کو چاہیے کہ تین باتوں کا اہتمام کرے. ایک تو ہے مطالعہ, مطالعے کا مطلب یہ ہے کہ کل جو سبق پڑھنا ہے آگے وہ دیکھ لیں, بس شہادت فرما دیں, اس میں صرف مجھے نظر کرنا ہے, توجہ کے ساتھ دیکھ کر کے یہ فیصلہ کرنا ہے کہ اس میں کون سی وہ چیزیں جو میرے علم میں ہیں اور کون سی چیزیں جو میرے علم میں نہیں, کون سی ہے. اس لیے کہ جو آپ آگے پڑھنے جانے والے جا رہے ہیں اس میں بھی بہت کچھ وہ ہے جو آپ پڑھ چکے ہیں, نئی بات اس میں کچھ ہوتی ہے, کچھ حصہ نیا ہوتا ہے, بڑا حصہ وہ ہوتا ہے جو آپ کے علم میں آ چکا ہوتا ہے. اس طرح دھیرے دھیرے آدمی علم کے اندر ترقی کرتا ہے کہ اس طرح مطالعہ کوئی نیا لفظ آیا ہے تو لغات کو سامنے رکھ کر لغات کی مدد سے اس کا معنی دیکھ لے, سمجھنے کی کوشش کرے, اور یہ کرنے کے بعد پھر استاد کے پاس سبق میں حاضری کا اہتمام کریں. درس کی پابندی اس کا بھی بڑا اہتمام ہونا چاہیے، یہ بھی بہت ضروری ہے۔ ہمارے بزرگوں کے یہاں اس کا بھی بڑا اہتمام ہوتا تھا، اور وہ ان کا ایک جملہ تھا کہ ایک دن کا نعرہ 40 دن کی برکت کو ختم کر دیتا ہے، اس لیے اس کا بھی اہتمام ہو۔ اور درست پابندی کے لیے بڑی بڑی مشقتیں اٹھاتے ہیں، اور اس کے بعد پھر سبق ہو چکنے کے بعد بارات کو پھر تکرار ہونا چاہیے۔ میرے استاد نے جو کتاب کو سمجھانے کے لیے آپ کے سامنے تقریر کی تھی، تو جس انداز سے سمجھایا تھا اور آپ سمجھ گئے ہیں، اسی انداز سے آپ اس درس کی، اس سبق کی تقریر اپنے ایک ساتھی کے سامنے کر دیں، اور وہ ساتھی آپ کے بعد اسی طرح کر دے، دونوں دوسرے کے سامنے اس کو دوہرا دیں۔ اسی کا نام تکرار ہے۔ اس کا فائدہ یہ ہوگا کہ جو کچھ آپ استاد کی تقریر سے سمجھے ہیں، زبان سے ادا کرنے کی وجہ سے آپ کے دماغ میں وہ محفوظ ہو جائے گا۔ اور اکثر یہ ہوتا ہے کہ آدمی جو چیز سن کر سمجھ لیتا ہے، سمجھی ہوئی ہوتی ہے، لیکن جب تک اس کو زبان سے دہرائے گا نہیں، وہاں تک وہ ذہن کے اندر محفوظ نہیں ہو۔ آپ کے دماغ میں اور آپ کی میموری میں محفوظ ہونے کے لیے زبان سے ایک دو مرتبہ اس کا بولنا ضروری ہوتا ہے۔ یہ تین چیزوں کا بڑا اہتمام، کوئی کتاب کا کوئی حصہ بغیر سمجھے ہوئے آگے نہیں پڑھنا چاہیے۔ استاد کے پاس سبق سمجھ کر کے پڑھنے کا اہتمام کریں۔ یہ تو گویا ارکان ہیں، اس کے علاوہ کتابوں کا ادب، اساتذہ کا ادب، علم کے آلات جو ہیں ان کا ادب، یہ بھی بہت ضروری ہے۔ اس لیے کہ ادب کے بغیر علم نہیں آتا، بلکہ بعض اکابر تو یہاں تک فرماتے ہیں، امام مالک رحمۃ اللہ علیہ کے شاگرد وہ فرماتے ہیں کہ ہم امام مالک کی خدمت میں 10 سال رہے، 2 سال علم سیکھا اور 8 سال ادب سیکھا۔ تو ادب جو ہے وہ بڑی اہمیت رکھتا ہے۔ بعض نصیب بے ادب، بے نصیب جو آدمی ادب کا اہتمام کرتا ہے، اللہ تعالیٰ اس کو نوازتے ہیں، اور جو آدمی ادب کا لحاظ نہیں کرتا وہ محروم رہتا ہے۔ ادب تاجے سب بدلے الہی بنے پر سب وبیرا ورجا کے خائے کا شعر ہے کہ یہ ادب جو ہے اللہ کی فضل و کرم کا ایک تاج ہے، سب پر بن کر جہاں چاہو چلے جاؤ، اللہ تعالیٰ کامیابی سے نوازیں گے۔ اس لیے علم کا، ادب، کتاب کا، ادب، ہمارے اکابر نے کتنا اہتمام کیا۔ حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ ہمارے بزرگوں میں سے ہیں، وہ فرماتے ہیں جب سے سمجھ آئی علم کی کوئی کتاب بغیر وضو کے نہیں ہاتھ نہیں لگایا۔ یہ تو ہم کس علاقے میں رہتے ہیں، کشمیر کا، اور وہ بھی علاقہ جہاں حضرت شاہ صاحب رہتے تھے، لولاب کا علاقہ۔ آج بھی سخت گرمی کے زمانے میں آپ جائیں گے، وہاں ٹھنڈک ایسی اور پانی کا ایسا ٹھنڈا کہ ہاتھ ڈالے ہاتھ جم جائے گا، جیسے برف کا پگھلا ہوا پانی۔ ایسے علاقے میں ہمیشہ باوجود رہنا اور کتاب کو بغیر وضو کے نہ چھوڑنے کا اہتمام کرنا کوئی معمولی چیز نہیں ہے۔ لال ایسے اکابر کے حالات کتابوں میں لکھے ہیں کہ کبھی جو ہے دریا کی یا دست کی شکایت ہو گئی، ایک ایک رات میں کئی کئی مرتبہ خزائے حاجت کے لیے جانا پڑا، لیکن جب بھی آئے ہم تو سوچتے ہو کا شکار اور کاہلی کا شکار ہو کر ایک مرتبہ کے بعد بھی وضو کرنے کا اہتمام نہیں کرتے۔ شاہ صاحب نے یہ بھی فرمایا، کبھی میں نے کتاب کو اپنے تابع نہیں کیا۔ جیسے کتاب آتے ہیں، کتاب میں حاشیہ ہوتا ہے، اور حاشیہ کبھی سامنے بھی ہوتا ہے، کبھی آڑا اور تیرچا بھی ہوتا ہے، تو ہم حاشیہ دیکھنے کے لیے کتاب کو گھما دیا کرتے ہیں۔ کبھی میں نے کتاب کو اپنے تابع نہیں کیا، کتاب کو کسی پائے پر رکھنے کے بعد یا تکیے پر رکھنے کے بعد جو مطالعہ کیا جاتا تھا، تو اگر کوئی ایسی بات جو اس طرف تیرچی لکھی ہوئی ہے تو میں خود پڑھ کر گھوم جاتا تھا۔ کتاب کو کبھی اپنے تابع اتنا زیادہ جب ادب کا اہتمام کریں گے، اللہ تعالیٰ نوازیں گے۔ اساتذہ کا ادب، اساتذہ کا بھی ادب جب تک یہ نہیں کریں گے، وہاں تک اللہ تعالیٰ علم سے نوازیں گے۔ اللہ تعالیٰ نے دنیا کو دار الاسباب بنایا ہے، ہر چیز کا کوئی نہ کوئی سبب مقرر کیا ہے۔ یہ علم کے حصول کے لیے استاد کو اللہ تعالیٰ نے سبب بنایا ہے، اس لیے جب تک کہ آپ استاد کا واسطہ اختیار نہیں کریں گے، وہاں تک علم نہیں آئے گا۔ کیونکہ ہم جس زمانے سے گزر رہے ہیں، آج के ये कंप्यूटर और सीढ़ियाँ और ये सारे इंटरनेट, उसने जो है लोगों की सोच को खराब कर दिया, दिमाग खराब कर दिया। लोग भी समझते हैं, तलबा बहुत से समझते हैं कि उस्ताद जी दस समय बैठने की जरूरत नहीं है, ये सब है, हम उसमें देख देख लोगे अल्फाज ला सकते हैं, लेकिन इल्म के जो अनुवाद और पत्कार हैं, जब तक आप उस्ताद के सामने अपने दानवी अदब को तैयारी करेंगे, वहाँ तक जाने वाली नहीं है। कुदरत का एक निजाम है, अल्लाह ताला इल्म का एहसान जो है उस्ताद के कल्ब के वास्ते से आपके कल्ब में, इसलिए जरूरी है उस्ताद का अदब और एहतराम। और उस्ताद के मुताबिक कभी भी दिल में कभी ये ना सोचिए कि मैं उनके मुकाबले में ज्यादा बासला, ऐसा होता है। तलबा बड़े जहीन होते हैं और जकी भी होते हैं, जो किताब के समझने के मामले में बड़े तेजदान होते हैं, लेकिन इसका मतलब ये नहीं है कि इसकी वजह से वो अपने आप को उस्ताद से बड़ा समझ लें। वैसे तो कुरान में अल्लाह ताला ने एक उसूल बतला दिया है, फौकुल दीन अली, हो सकता है आइंदा जाकर कोई शागिर्द अपने उस्ताद से इल्म में बढ़ जाए, लेकिन इसका मतलब ये नहीं है कि वो शागिर्द अपने आप को उस्ताद से बड़ा और ऊंचा समझे। उसको तो चाहिए वो ये समझे कि मुझे, मैं तो अपने उस्ताद के मुकाबले में अली रजी अल्लाह ताला का मकूला है, मन अल्लमनी हर्फन फाना अब्दहू इंशा आतमनी व इंशा मैं, जिसने मुझे एक हर्फ सिखलाया मैं उसका गुलाम हूँ, वो मुझे चाहे तो बेच डाले, मुझे चाहे तो आजाद कर दे। तो यार ये कैफियत जब तक के उस्ताद के सामने नहीं होगी, वहां तक बीमा आपको उस्ताद के सामने बना कर, उस्ताद को आपकी इतमाद हो तो उनका जी खुश रहे। जितने भी जिनको भी अल्लाह ने इल्म से नवाजा, अल्लाह ने उनको ये शहादत अता फरमाई कि वो असातिज़ा का ऐसा ही अदब और एहतराम करते थे, जिसके नतीजे में उनके असातिज़ा उनसे राजी और खुश रहे, और उनकी रजामंदी और खुशी ही के नतीजे में अल्लाह ताला ने इनको वह नवाजा और परवान चढ़ाया। इसलिए ये जरूरी है कि आप अपने असातिज़ा का अदब और एहतराम, किताबों का दरसगाह का अदब और एहतराम, और साथ ही साथ अपने आप को गुनाहों से बचाने का भी एहतराम। अब ये हम ऐसे जमाने में आ गए, एक दौर था तबीन तबे तबीन, हमारे हजरात मुतकद्दमीन के जमाने में तालिब इल्म से किसी गुनाह का सुदूर हो इसका सवाल ही पैदा नहीं, उनको ये ताकीद करने का की जरूरत ही पेश नहीं आती थी कि अपने आप को गुनाहों से बचाएं। हम इस दौर में आ गए कि चारों तरफ ऐसा माहौल बन चुका, उस माहौल की वजह से सबके मिजाज ऐसे खराब हो गए कि कोई गुनाह हमारी बुद्धि में पड़ गए। इसलिए हमारा जरूरत है कि अपने आप को हर किस्म के गुनाहों से बचाने का इंतजाम करें, इसलिए कि गुनाह की वजह से कल्ब के अंदर से नाराजगी खत्म हो जाए। गुरुओं इमाम गज़ाली रहमतुल्लाह अलैह ने लिखा है कि ये जैसे नमाज एक जाहिरी इबादत है और जाहिरी आज़ा के जरिए से अदा की जाती है, और जिन आज़ा से अदा की जाती है उन आज़ा को पाक करना उसको क्या है जरूरी, उनकी पाकी के बगैर नमाज दुरुस्त होती नहीं। ऐसे इल्म का हासिल करना बातिनी और मानवी इबादत है, कल्ब के जरिए से वो अपना अंजाम दी जाती है, अपने कल्ब को गुनाहों से पाक साफ रखना जरूरी है। इसलिए हर किस्म के खास करके आजकल निगाहों की बेहतियाती, जबान की बेहतियाती, कान की बेहतियाती, ये सब आम तलबा के अंदर ये सब बीमारियाँ आम हुआ करती है। अपने आप से दूर हो, आप उमूमन दर्शकों में बैठ कर अपने साथीदार, अपने मुरबियों, अपने बड़ों, अपने साथियों ये दिनभर उनके ऊपर तानोशी ये सिलसिले बंद होने चाहिए। अपनी जबानों इससे पाक हो, अपनी निगाह को भी पाक साफ रखने का इंतजाम किया जाए। इस निगाही की वजह से वैसे भी हर ताक और हर इबादत का नूर सब हो जाता है, उसके लिए क्योंकि ताक और पर निगाह के नतीजे में उसका मूड खत्म हो जाएगा। इसलिए जरूरत है अपने आप को तलब इल्मी के जमाने में बद निगाह से भी बचाने का इंतजाम किया जाए। बारह ये गुनाहों से बचना और मैं फराइज का जवाब सुनन आदाब उस्ताद का इंतजाम नमाजें अपने वक्त पर जमात के साथ पहली सपने पहली तकलीफ के साथ पढ़ने का इंतजाम किया जाए, सुन्नतों का इंतजाम किया जाए, आदाब का लिहाज किया जाए। बुजुर्गों ने लिखा है तो आदाब का लिहाज नहीं करते, सुन्नत से मालूम कर दिए जाते हैं और जब सुन्नत का लिहाज नहीं होगा तो उसका असर फराइज पर पड़ेगा और फराइज की कोताही आदमी जो है वो अल्लाह की नियमतों से मालूम कर दे। जरूरत है कि हम इन चीज़ों का भी एहतमाम नमाज बा जमात का देखा जो तलबा तलब इल्मी के ज़माने में इत्तेबाए सुन्नत का नमाज बा जमात का तिलावत का दुआओं का एहतमाम करते हैं अल्लाह ताला उनको इल्म का कुछ न कुछ हिस्सा अता फरमाते हैं और बाद में अल्लाह ताला उनको इल्म दीन की इशार और इबादत की खिदमत के लिए मुंतखब फरमाते हैं। कौन तालिब इल्म होगा जिसकी ये तमन्ना न हो, हर एक की ये तमन्ना होती है कि अल्लाह ताला मुझे अपने दीन और इल्म दीन की इशार के लिए हिफाजत के लिए कबूल फरमाए, खिदमत के लिए कबूल फरमाए। मतलब आपकी ये तमन्ना है, इस तमन्ना के पूरा होने के लिए इन चीज़ों का लिहाज है उसका एहतमाम बारह अपने आप के गुनाहों से बचाना और इन आदाब और हकों पर हुजूर में रियायत करना भी बहुत ज़रूरी है और अवकात को वो वसूल करने का एहतमाम कोई लम्हा आपका ज़ाया और बर्बाद होना चाहिए। जो लोग अपने अवकात को ज़ाया करते हैं वो हर खैर से महरूम रहते हैं, इसलिए ज़रूरी है कि उनकी तवज्जो आमतौर पर आजकल हमारे तलबा और अहले इल्म में सबसे बड़ी बीमारी जो है वो मजलिस पानी बैठे हैं, बातें हो रही है, वक्त ज़ाया और बर्बाद हो रहा है और तलबा के यहाँ हर जगह बस किसी न किसी बहाने से वक्त को ज़ाया करने ही की तकदीरें गोया सोच रहे होते हैं। एक घंटा खत्म नहीं हुआ तो साथ शुरू हुआ माँ बाप में लग गए, मस्जिद से बाहर निकलेंगे तो बाहर खड़े खड़े बातें करेंगे, दरगाह में पहुँचेंगे तो अंदर दाखिल होने से पहले पाँच सात मिनट तबाही बात होती रही, अंदर जाने के बाद किताब का बाद में हाथ में पकड़ेंगे बैठ कर कुछ देर बातें होंगी, फिर किताब हाथ में लेने के बाद भी पाँच सात मिनट बातें होंगी, बड़ी मुश्किल से कहीं आठ घंटे के बाद तकरार का सिलसिला शुरू होता है। उसमें भी आठ दस मिनट अभी तो हुए नहीं, किसी ने ऐसा शोशा छोड़ दिया तकरार अपनी जगह पर इस महापन के माहिर होते हैं शोशा छोड़ दो, इनका काम ही होता है इस तरह लोगों के अवकात को बर्बाद करना। वो तो उनको डूबे हैं सनम घूमे भी ये डूबे के मिसाल बनते हैं कि समुदाय मिला ना मिसाल सनम, इससे अपना आप को डूबने की जरूरत है, बचाने की जरूरत है। आराम अल्लाह ताला ने ये मौका आपको यहाँ पर अता फरमाया है जिससे भरपूर फायदा उठाइए और अल्लाह ताला ने जो सलाहियतें अता फरमाई उन सलाहियतों को काम में ला करके करेंगे। इस मौके पर अल्लाह ने आपके लिए असबाब अता फरमाए, उन असबाब को सही तरीके से इस्तेमाल करके उसका भरपूर फायदा उठाकर जिस मकसद के लिए अल्लाह ताला ने ये नेमत अता फरमाई उस मकसद को आप हासिल करेंगे आइंदा मराहिल में अल्लाह ताला आपको और अगर यहाँ आपने नाकदरी की और इससे फायदा नहीं उठाया तो यहीं से आपकी नाकामी का सिलसिला जरूरत है इसकी तरफ तवज्जो की जाए और अल्लाह ताला का साथीदार जो मुंतजमीन आपको अता फरमाए बहुत बड़ा एहसान है अल्लाह ताला का। क्या आप जरा भी रास्ते से जरा इधर उधर हटना चाहेंगे या गफलत का शिकार होना चाहेंगे, फौरन ये हजरात आपको टोक देंगे रोक देंगे बल्कि जबरन आपको खींच करके इसमें लगाने की कोशिश करेंगे, ऐसा जबर करेंगे जिसकी वजह से आपको शायद ये बदगुमानी होगी कि हमारे साथ दुश्मनी का मामला करते हैं, हालांकि ये दुश्मनी नहीं है आपकी सरकारी। इस तरह देखो हर आदमी को अपना दुश्मन कौन है, दोस्त कौन है उसको समझने की जरूरत है। जो आदमी अपनी जिंदगी में दोस्त और दुश्मन में फर्क नहीं करता वो कभी कामयाब हो सकता नहीं है। आपको भी तलबी इल्मी के जमाने में ये जान लेना चाहिए कि हमारे दोस्त कौन है, हमारे दुश्मन कौन है। ये जो आपको हर वक्त रोकते हैं, रोकते हैं, आपको मुतरबे करते हैं, इल्म के हुजूर की तरफ मुतवज्जे करते हैं, ये हकीकत में आपके अहबाब वही आपके दोस्त हैं, वही आपकी भलाई चाहने वाले हैं। दूसरे लोग जो आपको मोहब्बत का दावा करके इन असातिज़ा से, इन मुंतज़िमीन से, इन मोहसिनीन से आपको बर्दश्ता बदगुमान करने की कोशिशें करते हैं वो हकीकत में आपके दुश्मन हैं। खुदा ना खास्ता आप उनकी बातों में और उनके झांसे में आ जाएंगे तो मालूम है खास ख्याल रखा जाए। अल्लाह ताला ने ये जो मौका अता फरमाया है इस मौके से आप भरपूर फायदा तौफीक किसको तौफीक का मतलब ये कि अल्लाह ताला किसी भी अल्लाह ने किसको फला चीज की तौफीक की। तौफीक का मतलब ये है कि उसके लिए जो असबाब होने चाहिए वो अल्लाह ने उसके लिए मुहैया किए और साथ ही साथ उसको उन असबाब से फायदा उठाने का असबाब भी मुहैया, आपको असबाब तो मुहैया किए हैं और उससे फायदा उठाएंगे तो यूं कहा जाएगा कि आप سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى ال سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى. اللهم اجعلنا هادين موحدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك. نحب بحبك من أحبك اللهم أغننا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية. اللهم أعطنا أفضل ما تحب اللهم لا تنسي منا صالح ما أعطيتنا يا الله تتركه دون ما هدفت فضل كرمته يا الله انكيوبر يا الله انعام والإحسان अपनी अपनी जगहों से अल्लाह तेरे दीन का इमाम करने के लिए यहाँ पहुँचाया और इल्म के लिए जो असबाब वसाइल दौरे हाजिर के अतबार से अल्लाह हो सकते हैं मद्दू हो सकते हैं वो सब उसके लिए मुहैया फरमाए। अल्लाह अब इनको तो ये असबाब वसाइल से भरपूर फायदा उठाकर अल्लाह ज़्यादा से ज़्यादा इल्म हासिल करने का इंतजाम करें। अल्लाह मालूमी इनके एक एक लम्हे को वसूल करने की علمی اخلاقی انتظامی تعلیمی تربیتی اس لائن میں عیار کرتا no funcionaba, sería usar a la mamá de la raíz, para echar a que echar a la mamá, así, en la necesidad de cuidar a la mamá, a la mamá de mi mamá. Si hay que arreglarme, hágame la estabilidad a la mamá, para que no te perdone a la iglesia, a la mamá, para echar a la mamá, para echar a la mamá. Hacer cuando te hagas de uniformar, a la yo discusiva de gritar, usted me da, جہاں کہیں بھی ہو اللہ اس کے ایمان اسلام کی جہاں مال کی عزت و آبرو کی اہل و عیال کی تجارت و زراعت و کاروبار ہر چیز کی پوری پوری فرمان اللہ تیرے ہمیں پاک ساتھ ہم نے جتنی خیر اور بھلائی کی سفارش ہمیں اور میری امت کو عطا فرما ایک شروع برائیوں سے بنا چاہیے اس سے ہماری اور پوری امت کی حفاظت یہاں موجود میرے تمام بندوں جائز اور نیک مرادیں پوری کرنا ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى اله وصحبه